جو آیت شریفہ پڑھی گئی ہے اس کا تعلق ہے جھگڑوں کے باہمی اختلاف کے ختم کرنے کی ایک تجویز سے. اس کا ترجمہ یہ ہے کہ اے لوگوں, ہم نے تم کو پیدا کیا ایک مذکر اور ایک مؤنث جان سے, ایک میل اور فیمیل کی جوڑی سے. جاننا تم شعور و مقابا آئی, پھر تم کو تقسیم کیا اور بنا ڈالا مختلف فریقوں کی شکل میں. یہ کام کیا لکھا آپس کے تعارف کے واسطے, پہچان کے واسطے. ان ناکروں میں تو مہند اللہ یتقاکم, در حقیقت اللہ کے پاس عزت والا اور تقوی والا ہے. ان اللہ علیم خبیر, اور اللہ پاک یہ دیکھنے والے ہیں اور جاننے والے ہیں کہ تم عزت کی بنیاد اور ذلت کی بنیاد کس کو بناتے ہو. یہ آیت شریفہ جس موقع سے نازل ہوئی وہ فتح مکہ کے بعد کے ایک واقعہ میرے پاس صلی اللہ علیہ وسلم کو دعوی نبوت کرنے کے بعد مکہ کے کفار اور مشرکین نے حد تک تنگ کیا تھا دین پر چلنے کے حوالے سے کہ آپ کو اپنا محبوب اور پیارا وطن چھوڑ کر مدینے کو ہجرت کرنا پڑا. آپ نے جب محبت اور درد بھری نگاہوں سے مکہ سے رخصت ہوتے ہوئے مدینے کو جاتے ہوئے پلٹ کر اپنی سواری پر مکہ کو دیکھا اور پھر کہا تھا کہ تو کس قدر مجھے محبوب ہے, اگر میری قوم مجھے یہاں سے نہ نکالتی تو میں کبھی کسی چھوڑ کر نہ جاتا. تو اس اللہ پاک نے آپ علیہ الصلوۃ والسلام کے اس درد کا درمان کیا, اس زخم پر مرہم رکھا. جس ذات نے تمہارے اوپر قرآن کو اتارا ہے وہ تمہیں تمہارے ٹھکانے سے جہاں سے تم نکل کر جا رہے ہو واپس لائے گا, یعنی مکہ دوبارہ آپ کو ملے گا, مکہ میں آپ کی دوبارہ واپسی ہوگی. اس طرف اس میں اشارہ تھا. آخر کار 9 سالوں کی محنت کے بعد میں وہ دن بھی آ گیا جب اللہ پاک نے فاتحہ کا طور پر حضور پاک صلی اللہ علیہ وسلم کو مکہ کے اندر داخلہ بخشا, اور اس حد تک کہ آپ علیہ الصلوۃ والسلام کے ساتھ 10,000 صحابہ کا لشکر تھا. اللہ کی طرف سے ویسے تو اجازت تھی, مکہ جو حرم ہے اس کے اندر خونے بھی حرام ہے, لیکن اس وقت جیسے لوگ وہاں آباد تھے ان سے اس سرزمین کو پاس کرنے کے واسطے اس کی حرمت کو ختم کر کے علت سے بدل دیا گیا. خونے کی اجازت سے جائز نہیں تھی, لیکن بولا گیا تھا کہ اگر ضرورت پڑے تو خون بہانے کی اجازت ہے, کیونکہ جیسے لوگ اللہ کے نافرمان اور قابل یہاں بستے ہیں اس سے پاس کرنا اس سرزمین کو ضرورت ہے, اور اس زمین کی ضرورت کی بنیاد پر اگر ضرورت پڑتی ہے وہ بہانے کی اس کی بھی اجازت ہے. لیکن مجھے پاس اسلم تو رحمت اللہ العالمین تھے, اس اجازت کے باوجود بھی آپ کی خواہش یہی تھی کہ یہاں پر پورے اتنی نہ ہونے پائے. ایک صحابی نے دوسرے صحابی سے کہہ دیا تھا, دوسرے شخص سے کہہ دیا تھا کہ الیوم یوم الملحمہ, آج شریف سے جنگ کا دن ہے. تو وہ سن کر حضور کے پاس آئے کہ آپ کے لشکری اور سپاہی اور فوجی تو یہ کہہ رہے ہیں کہ آج کے دن تو خون ریزی ہوگی. حضور نے فرمایا نہیں نہیں, الیوم یوم الملحمہ, آج رحم کا معافی کا دن ہے. یہ مجھے فضل نے فرمایا تھا, اور کن سے فرمایا تھا, جو 20-20 سالوں سے مجھے پاک وسلم کی دشمنی کی بات ہے, 20-20 سالوں سے جان کے دشمن بنے ہوئے تھے, ان کے بارے میں مجھے پاک وسلم نے فرمایا. آخر کار اس کی نوبت ہی نہیں آئی, اللہ پاک نے ایسے اسباب پیدا فرما دیے کہ خونے کی بغیر ہی جنگ کے بغیر ہی فاتحانہ طور پر وہاں داخلہ نصیب ہو گیا, آسان ہو گیا. بہت سارے لوگوں متاثر تھے. فتح مکہ کے موقع سے جب لشکر مکہ کے قریب میں جمع ہوا تھا اور راتوں میں انہوں نے اپنی لیگیں اور اپنی آگ جلا کر کے اپنی کثرت کا ان کو اندازہ دیا تھا کہ انہوں کتنے زیادہ ہیں تاکہ وہ ڈرے اور پھر حملہ وغیرہ نہ کریں, تو اسی کو دیکھ کر بہت سارے لوگ مسلمان ہو گئے تھے. کچھ چھوڑ کر مکہ چلے گئے تھے, کچھ پناہ گزین ہو گئے تھے, کچھ نے امن چاہ لیا تھا. تو اس طور پر کچھ ایسے اسباب پیدا ہو گئے تھے, ایسی ماحول کچھ ایسا بن گیا تھا کہ لڑنے کی نوبت ہی نہیں آئی. جیسا کہ حضرت پاک صلی اللہ علیہ وسلم کی خواہش تھی, مکہ میں داخلے کے فوراً ساتھ ہی حضرت پاک صلی اللہ علیہ وسلم نے بڑے بڑے صحابہ بھی موجود تھے اور وہ جو شہر تھا وہ ابو جہل کا شہر, ابو لہب کا شہر, بڑے بڑے سرداروں کا شہر, عتبہ کا شہر, عتبہ کا شہر, مکہ میں یہ سب آباد تھے اور یہاں یہاں کے رہنے والے تھے. اگرچہ کچھ اس میں سے زندہ تھے اور کچھ مر گئے تھے, کچھ بدر میں مرے تھے, کچھ احد کے اندر مرے تھے, کچھ بعد میں مرے تھے, کچھ بھاگ گئے تھے, تینوں بھی نبی رہے یہ بھاگ گئے تھے. تو بڑے بڑے لوگ جو وہاں آباد تھے اور کچھ وہاں موجود بھی تھے, ان لوگوں میں سے کسی کو نہیں کہا. اور جو مسلمان ہو چکے تھے, حضرت ابو بکر, حضرت عمر, حضرت عثمان, حضرت علی, یہ سارے دوسرے اور بڑے صحابہ ہیں, حضرت مبشرہ اس کے اندر موجود ہیں, ان میں سے بھی حضور نے کسی سے نہیں کہا. حضرت بلال کو کہا کہ کعبے کی چھت پر چڑھ کر نام دے, تاکہ مکہ میں جب فاتحانہ حضور کی واپسی ہوئی تو سب سے پہلا کام جو نبی کا ایک ہو وہ کلمہ توحید کی کے نعرے کو بلند کرنا اور کلمہ توحید کا یہاں سے پیدا ہونا اور پھیلنا, یہاں سے اس کا بلند ہونا, یہ سب سے پہلا کام ہو. اس کے لیے حضور پاک صلی اللہ علیہ وسلم کے بلال کو حکم دیا کہ کعبے کی چھت پر چڑھ کر اذان. حضرت بلال کے بارے میں تو سب جانتے ہیں کہ حبشہ کے تھے, سیاحوان تھے اور غلام تھے. حضرت ابوبکر صدیق رضی اللہ عنہ نے ان کو خرید کر پھر آزاد کیا تھا. جب انہوں نے اذان دی تو وہاں جو کفار موجود تھے انہوں نے کہا کہ اگر محمد کو اذان دلوانی ہی تھی تو کسی اچھے اچھے سے دلاتے, سیاپام سے دلانے کی کیا ضرورت تھی, حفیق اور غلام سے دلانے کی کیا ضرورت تھی, کسی اور کو چننے تھے تو جو ان کے پاس اچھے لوگوں میں شمار ہوتا ہے, جو ہماری نظر میں بھی اچھا ہے اسے دلاتے. کسی نے کہا کہ کالے تو کوئی کو کیوں سنا, یہ حضرت بلال کے بارے میں کہہ رہے ہیں. اس موقع پہ جب اللہ پاک نے آیت اتاری, یا ایھا الناس خلقناکم من ذکر وانثیٰ, ہم نے تم کو ایک مذکر اور ایک مؤنث جان سے پیدا کیا, تم سب کا باپ آدم تم سب کی ماں ہوا ہے, وہاں سے تمہاری نسل چلی ہے, اور وہ کیسے تھے, وہ تمہاری طرح کیسے تھے, تم بھی انہیں کی طرح ہو گئے. تمہارے بھی یہ جو تفریق ہے قبیلوں کی, یہ اپنا قبیلے سے تعلق رکھتا ہے, قوموں کی, یہ اپنا قوم سے تعلق رکھتا ہے, جنہوں کی, یہ اپنا وطن سے تعلق رکھتا ہے, یہ تمہارے تعارف کے واسطے ہے, تقسیم اور برتری کی بنیاد پر نہیں ہے. ہندوستانی پاکستانی ہونا, امریکن غیر امریکن ہونا, عرب یا غیر عرب ہونا, گورا یا کالا ہونا, پھر ہر ملک کے اعتبار سے وہاں جو شہر آباد ہیں, وہاں جو قبیلے آباد ہیں, ان میں بھی کسی کا ہونا, لاہوری الگ ہے, کراچی الگ ہے, پٹھان الگ ہے, ہندی الگ ہے, بلوچ الگ ہے, مہمان الگ ہے, دس قسم کے ادھر ہیں, ہمارے پاس دس قسم کے لوگ آباد ہیں انڈیا کے اندر. تو وہاں یہ جو تقسیم ہے, اس تقسیم کو, اس قسم کی تقسیم کو ختم کرنے کا حضرت پاک صلی اللہ علیہ وسلم کی آیت نے بھی حکم دیا ہے. حضرت پاک صلی اللہ علیہ وسلم نے عمل کے ذریعے سے اس کو ختم کروا دیا کر کے بتایا. اور جب تک امت اس ادبیت کو ختم کیے رکھی اس وقت تک وہ متحد رہنے کی وجہ سے اللہ کی برکتوں کا موری بنتی ہے. اگر اس کے اندر یہ قوم یا طبیعت جب جب بھی ابھرا ہے, جب جب بھی سامنے آیا ہے, جب بھی اس چیز کو بنیاد بنا کر لوگوں میں تقسیم کی گئی ہے اور لوگوں کی اور جماعتوں کی تقسیم ہوئی ہے, پھر وہ اللہ کی رحمت سے دور ہوئے, اور رحمت سے دور ہونے کے نتیجے میں جو اختلافات اور جو فتنے اور جو نقصان مسلمانوں کا جانی مالی یا دوسرے دین کے اعتبار سے ہوا, وہ ہوا. جاہلیت کا جو غرور تم میں تھا کہ میں ہاشمی خاندان سے تعلق رکھتا ہوں, میں قریش کے خاندان سے تعلق رکھتا ہوں, میں انصاری ہوں, میں مہاجر ہوں, میں بلا ہوں, میں بلا ہوں, یہ جو خاندانوں کا تمہارے پاس جو عزت کی بنیاد ہے, ایک ہوتی ہے تقسیم کہ یہ اس خاندان سے تعلق رکھتے ہیں, یہ اس قبیلے سے تعلق رکھتے ہیں, یہ قرابت کے رہنے والے ہیں, یہ ایک صرف تقسیم ہے, اور ایک ہے کہ اس تقسیم کو عزت و عزت کی بنیاد بنا لینا, یہ سمجھنا کہ وہ پورا قبیلے سے تعلق رکھتا ہے, لہٰذا کھڑیا ہے, لہٰذا کمتر ہے, لہٰذا بدتر ہے, اور ہم پورا قبیلے سے تعلق رکھتے ہیں لہٰذا ہم برتر ہیں, ہم بہتر ہیں, ہم اچھے ہیں, ہم اعلیٰ ہیں. یہ تقسیم کے بعد میں کسی کو ذلت و عزت کا معیار بنا لینا یہ غلط ہے. تقسیم تو اللہ نے خود کی ہے, وہ ختم نہیں ہو سکتی. دیوائی اللہ نے کیا ہے, لیکن اس دیوائی ہونے کو, اس علیحدہ ہونے کو ذلت کا اور عزت کا معیار نہیں بنایا. اللہ نے جو مذمت کی ہے وہ اس معیار بنا لینے پر کی ہے. कि तुमने तो कोई एक दूसरे को इस बुनियाद पर अजीब और इज्जत वाला न समझे जो पूरा खानदान से ताल्लुक रखता है, अगर किसी किरदार कैसे करती हो और तुमने से कोई किसी को इस बुनियाद पर दलील और कमतर न समझे, इस बुनियाद पर जो पूरा खानदान से ताल्लुक रखता है, अगर से वो किरदार में कितना ही अच्छा हो। ये इस आयत में सबक है। और कौमी आपस में बाहर में इख्तलाफ जो हो जाते हैं, निजी इख्तलाफ जो हो जाते हैं, उन इख्तलाफ में से एक बड़ा सबब ये है। गुजरात के अंदर बहुत सी तदाबीर को इख्तलाफ को खत्म करने वाली, फितने को खत्म करने वाली इख्तलाफात ने बयान किया तरतीब के एतबार से। सबसे पहले हुक्म दिया गया है सफा उन्हें को मिनाता है, उनको नहीं होनी हो, कोई किसी का मजाक मत उड़ाए, समझ को नहीं करे, ऐसा किसी के साथ मजाक ना करे जिससे उसकी चुनकी हो, जिससे उसकी हकारत जाहिर हो, जिससे वो छोटा लगे, दूसरों को उस पर हंसने का मौका मिले, ऐसा काम मत करो। ऐसा करेंगे तो उसके फिर वो हटोगा, उसे तकलीफ होगी, तो फिर उसमें इंतजाम का जज्बा उभरेगा, वो कुछ बोलेगा तुम कुछ बोलने की लड़ाई शुरू होगी। तो मैं समझ को दरवाजा बंद करो, मजाक करो, मजाक उड़ाओगा, जिंदगी करो, जिन शिकली मत किया करो, तफरीत किया करो, किसी को तकलीफ ना दिया करो। ये तनसुर का मतलब होता है मजाक में दूसरे की तकलीर करना, मजाक में दूसरे को अपने आप को दूसरों को दूसरों पर हंसने का मौका देना, ये होता है तनसुर। तो मैं ये दरवाजा बंद करो। फिर उसके बाद हुक्म दिया नदी नाम को कैसे होने बदगुमानियों से बचो, पुनः ये कर रहा है, ये कर रहा होगा, पुनः वो मैंने पुनः जगह देखा था, उसका मतलब वो वहां गया होगा। ये हम अपनी तरफ से जो किसी के बारे में राय कायम कर लेते हैं और उसी की बुनियाद पर फिर आगे मामला को हल करने चलते हैं, बदगुमानियों का सिलसिला यहाँ भी शुरू होता है। हमारा ये बदगुमानी इख्तलाफ का और आपस में एक दूसरे को हटाने का, मिटाने का, बनाने का तरीका है, इसको खत्म करो, दरवाजा बंद करो। तजस्सुस मत किया करो, एक दूसरे की हालात को जो छुपाना नहीं छुपाना चाहता है, जिनको जाहिर करना नहीं चाहता, उसको मालूम करने की तजस्सुस में फिक्र में मत रहो कि गुना क्या कर रहा है, कब जा रहा है, कहाँ जा रहा है, क्यों जा रहा है, गुना के घर में क्या हो रहा है, उसके पास क्या है और मेरे पास क्या है, वो ऐसा क्यों कर रहा है, इस किस्म की चीजें जिसमें मुदाखलत होता है, अंदाजी का दूसरे को आदमी बर्दाश्त नहीं करता है, नहीं चाहता कि दूसरे को दखल अंदाज हो, अगर वो करता है तकलीफ होगी, जाहिर तकलीफ के नतीजे में हो, इंतकाम का रिजॉर्व पा लेगा, वो इख्तलाफ की बुनियाद बनेगा, आपस में बांटेगा। देखो मैं अकीबत मत किया करो, तो दूसरे को पता चलेगा कि मेरी बेटी से बुराई की जा रही है, दूसरे खुशी पर मुझे को बने चलेगा। ये सारी चीजों के बाद में फरमाया या ये उन्नत नकना कुमिंदर कई मौन का खुदांदा खुशों को खबा के सार हो। कौमी असबियत को, वतन असबियत को, फवाही असबियत को, इस तकसीम को इज्जत और जिल्लत का मैयार बनाने से गुरेज है। जब तक ये चीज ये असबियत थी, वो असबियत का जमाना जाहिलियत का जमाना था, वो रोशनी का जमाना नहीं था, वो कायदी का जमाना था, वो जाहिलियत का जमाना था, इल्म का एजुकेशन का जमाना नहीं था। तो जब जब ये चीज पाई जाएगी तो जाहिलियत का जमाना ही कहलाएगी। तो पास रसूलुल्लाह के जमाने में ऐसे नबूवत में बरूद के वक्त में दो सहाबियों के आपस में लड़ाई हो गई, झगड़ा हो गया, शैतान ने टूटा तोड़ा, एक मुहाजिर थे और एक अंसारी थे, एक मदीने के अंसारी कबीले से ताल्लुक रखते थे, दूसरे मक्का के इधर से क्या मालूम रहते थे। वो हाथापाई तक नौबत पहुंची, थोड़ी बहुत हाथापाई के बाद अंसारी ने कहा कि यार अंसार, अय मदीने के अंसारियों अपने अंसारी भाई की मदद को पहुंचो। उन्होंने कहा यार मुहाजिर, अय मुहाजिर अपने मुहाजिर भाई की मदद को पहुंचो। मुझे मतलब काम में किस्सा आया, तो मैं जिंदा हूँ और तुम लोग ये काम ये हरकत में लग रहे हो। ये चीजें हो जाती हैं और होती रही हैं, लेकिन इसको खत्म करना पड़ता है और ऐसे इस्बाब को इख्तियार करना पड़ता है जो ये पैदा होने नहीं है। जमा होंगे, जैसे कहते हैं कि जब बर्तन जमा होते हैं तभी खड़कते हैं, आवाजें को आती हैं, बदले को लगते हैं, तो जहां ये चीजें हो, ऐसा नहीं हो सकता कि ये हो ही नहीं, ये चीजें पैदा हो ही नहीं, लेकिन कोशिश ये करना है कि ना पैदा हो, पैदा हो जाए तो कोशिश करना है तो इसे मिटाने की फिक्र करें। आज भी ये चीजें मौजूद हैं और जब तक ये चीजें मौजूद रहेंगी दुनियावी और दीन दोनों के बाद से मुसलमानों का नुकसान होगा, और जब ये चीजें मौजूद नहीं है, खत्म होंगी, कौमी असबियत पता नहीं असबियत खत्म होगी, तो फिर इसकी वजह से दीनी और दुनियावी बरकतों की उम्मत मौजूद बनती है, रहमतें उतरती है, बरकतें उतरती है। हजरत बिलाल को हजरत अबू बकर की मौजूदगी में यह एहसास मिला, हजरत उमर की मौजूदगी में यह एहसास मिला, मदीने के बाहर रहा करते थे और वो भी गुलाम नहीं थे, वो भी कारीगर थे, वो भी सियावाम थे, हमशी थे, मदीने में अपनी जरूरतें कभी पूरा करने के लिए आ जाया करते थे, वो जरूरतें खरीदने बेचने के लिए। जब भी आते थे तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम के पास अपने गांव में कोई तोहफा लेकर आते थे, और जब वो मदीना से अपने घर अपने गांव वापस जाना चाहते तो हुजूर शहर का कोई तोहफा उनको दे देते थे। फरमाते थे हुजूर सल्लल्लाहु अलैहि वसल्लम के जाहिर हमारा गाँव है और हम उसके शहर हैं, यानी हम उसकी शहर वाली जरूरत है हम पूरी कर देते हैं, हमारी गाँव वाली जरूरत है वो पूरी कर देता है। एक दफा वो मदीने के बाजार में खड़े हुए थे, हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने उनको देखा कि यहाँ जाहिर खड़ा हुआ है, तो उनका रुख उस तरफ था, हुजूर पीछे से आकर के उनको जिप्पी भर लिए, उनके मुझे ने गोली भर ली। तो वो सबसे पहले तो चुके गाँव के रहने वाले थे, और उन्हें अपनी हद तक कोशिश की कि अपने छुड़ा लें हुजूर के बाहों में से निकल जाए, क्योंकि वो तो नदी थे, नदी की ताकत का कौन मुकाबला थे छुड़ा नहीं सके। उसके बाद जब दाएं बाएं देखा और पहचान गए कि तो नदी है, तो बजाय ऐसे छुड़ाए हमने आपको, अपनी कुछ तो हुजूर के पीने से मजरना शुरू कर दिया कि बस की जीत से जी कदर मासूम रहता तो जाहिर था। तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने उनको वही खोली बच्चों फरमाया कि महेश्वर यहाँ तक आप मिलना, ये गुलाम को कौन खरीदेगा? वो कहने लगे रसूलुल्लाह मेरी क्या कीमत देगा कोई, अगर मुझे बेच भी देंगे कोई कीमत देगा भी तो उसे आपको क्या फायदा होने वाला है, मैं तो बहुत ही हकीर हूँ, मैं तो बेची मत हूँ, मैं बेरोकार हूँ। तुम्हारे कदमों की आवाज को अपने ऐसे आगे महसूस करता हूँ जन्नत, गुलामों को दर्जा मिला और असबियत मीठी जदी को मिला, मौका मिला शहीदी जंगे ईसाइयों के मुसलमानों की जंगे मजहब की बुनियाद पर, उसके अंदर ज्यादातर कायदाना किरदार निभाने वाले हमारे गुलाम हैं, नकल के जवाब से जो गुलाम थे सलाहुद्दीन अयूबी हैं, नूरुद्दीन जंगी हैं, इमादुद्दीन जंगी हैं, और इनके बाद के इनसे पहले के कुछ और लोग हैं, ये सारे मशहूर नाम हैं। ये सारे के सारे क्या थे? ये सारे के सारे गुलाम नकल से ताल्लुक रखने वाले थे, जिनकी नकलें गुलाम थी, बाद में तो आजाद हुए, लेकिन मुकायदा में किरदारों को निभाने पर उम्मत ने बर्दाश्त किया कि गुलाम है तुम्हें, लेकिन सलाहियत है इनमें है तो काम तो यही करेंगे, इनके अंदर काबिलियत है मौजूद है तो काम तो यही करेंगे, और हम इनके साथ काम करेंगे क्योंकि हमने इनके लिए काबिलियत है नहीं। अगर इसी को बुनियाद बना लिया जाता तो फिर सलीबी जंगों में मुसलमानों को कभी कामयाबियां नसीब नहीं होती, साल ना साल तक सदियों तक ईसाई मुसलमानों से हारते ही रहे, शिकस्त ही खाते रहे, जीतने का नामो निशान नहीं था। वजह यही थी कि मुसलमानों ने गवारा कर लिया था कि हम अपना ऐसा ताइफ बनाएंगे, ऐसे को बड़ा मान लेंगे जिसमें काबिलियत हो, चाहे वो आजाद हो चाहे वो गुलाम हो, चाहे उसका ताल्लुक कालों से हो चाहे उसका ताल्लुक गोरों से हो, चाहे उसका ताल्लुक हमारे सभी ले तो हो चाहे ना हो, खिलाफत उस्मानिया जो तुर्की में आबाद थी वो कई सालों तक पूरी दुनिया में वाहिद खिलाफत बाकी थी, और आज जो 50 से ज्यादा मुल्क मुसलमानों के बैठे हुए हैं यूं समझिए कि वो बैठे हैं कि पहले तो एक खिलाफत उस्मानिया इस्तांबुल उसका दारुल हुकूमत था, अरब से भी वही हुकूमत कर रहे हैं, अजम से भी वही हुकूमत कर रहे हैं, उनके बारे में जैसा हर जमाने में एक हुकूमत के बारे में मशहूर था, उनके जमाने में मशहूर था कि उनकी हुकूमत में सूरज नहीं डूबता, जहां भी सूरज होकर जहां भी उनकी हुकूमत है वहां सूरज डूबता है, अगर एक तरफ से डूबा तो इस तरफ निकला है उस तरफ इनकी हुकूमत है, सूरज उनकी हुकूमत में डूबता ही नहीं, ये उनके बारे में जुमला मशहूर था। उनको लोगों ने दुश्मनों ने तकसीम किया, कैसे तकसीम किया, अरबों से कहा कि देखो तुम्हारी जबान अरब है, जबान अरबी है, तुम अरब हो, कुरान तुम्हारी जबान में उतरा है, तो तुम ऐसों की गुलामी क्यों करते हो जो तुम्हारी जबान से ताल्लुक नहीं रखते, जबान की बुनियाद पर तकसीम किया, तुम कहो कि हम ऐसों को अपना बड़ा नहीं मान सकते जो जिनकी जबान अरबी जबान नहीं है, मादरी जबान इनकी अरबी नहीं। उधर तुर्की में यह कहल पाया कहा और उनका ये जहन बनाया कि तुम अरबी जबान में लिखते लिखाते हो, तुम्हारी सरकारी जबान अरबी है, तुम्हारा अरबों से क्या ताल्लुक, या तुम्हारी सरकारी जबान को अरबी से क्या ताल्लुक, तुम अपनी अपनी शनाख्त बनाओ, तुम अपनी पहचान बनाओ, तुर्की को अपनी जबान बनाओ। उधर उन लोगों को ये कहकर काट दिया गया, इन लोगों को काट दिया, अरबों को अलग से अलग कर दिया, अरबों को अलग अरबों से अलग कर दिया, उसके बाद में जब खिलाफत को तकसीम करना शुरू किया तो खिलाफत मिटते ही जब कौमी अदबियत को बुनियाद बनाया गया तो उम्मत को सियासी दबाव से बाहर आशना होना पड़ा। वजन अदबियत को बुनियाद बनाया गया इधर तो दुनिया की ताबेदारी और नाफरमानी थी, तो भी इन चीजों का सामना करना पड़ा है, आज भी ये चीजें हमारे बीच मौजूद है, جماعتوں کی شکل میں بھی ہیں, فرد امراض کی شکل میں بھی. ہم خدا فرد کو ہمارا مانتے ہیں کیونکہ وہ ہمارا فائل ہے اور ہمارے وطن سے اور ہمارے قوم سے ہمارے قبیلے سے تعلق رکھتا ہے, کردار کرنے سبھیوں میں. انہیں جماعت کے ہم طرفدار ہیں, اس کے ماننے والے ہیں. کیوں؟ اس بات سے اس کی طرفداری کریں گے کہ وہ ہمارے قبیلے سے تعلق رکھنے والے لوگ ہیں. حق اور باطل کو پہچانے بغیر, حق کو باطل کا فیصلہ کیے بغیر, صداقت کو اور رجحان کو جانے بغیر, سچ اور جھوٹ کو پہچانے بغیر, صرف اس بنیاد پر کسی کا ساتھ دینا کہ یہ ہمارے قبیلے سے تعلق رکھتا ہے, ہماری قوم سے تعلق رکھتا ہے, یہی عصبیت اور یہی ہماری مسلمانوں کی دینی اور دنیاوی زوال زوائل ہے. اور امت کا ایک بڑا مسئلہ یہ بھی ہے, مختلف جگہوں پر مختلف قبیلے مختلف وطن کے قوموں کے لوگ آ رہے ہیں, حضرت انہوں نے سرکل بنایا ہوا ہے. سرکل بنے رہنے برا نہیں ہے, اس سرکل کو تعاون کی بنیاد بنا لینا, اس سرکل کو عزت و ذلت کی بنیاد بنا لینا, یہ غلط ہے, یہ خرابی ہے. اور اسی کے بارے میں اللہ پاک نے فرمایا کہ یہ چیزیں تم کو تقسیم کرنے والی, تم کو مٹانے والی, تم کو برباد کرنے والی. یا جیونا تو اتنا خلق نہ تم اندر کری ورن تھا, تم کو ایک جان سے پیدا کیا ہے, ایک مذکر جان سے اور ایک مؤنث جان سے, ایک نر سے ایک مادہ سے, ایک میل اور ایک فیمیل سے. اللہ تم شروع میں ہوا کہا کہ تعارف ہو, تمہارے لیے جو تقسیم رکھی ہے وہ تعارف کے واسطے ہیں, انٹروڈکشن کے واسطے ہیں. وہ تقسیم اس واسطے نہیں ہے کہ اسی کو عزت و جنت کی بنیاد بنا دو, تعاون عدم تعاون کی بنیاد بنا دو, کوپریٹ کرنے نہیں کرنے کی بنیاد بنا دو, اس واسطے نہیں بنائی ہے وہ. ان لاکھوں کو میں اندر ہوا کہ استاد ہوں. پھر عزت و جنت کی بنیاد کیا ہے, اس بنیاد پر کسی کو بڑا سمجھے, اس بنیاد پر کسی کو بڑا سمجھے. فرمایا کہ ایک ہی بنیاد ہو سکتی ہے اور وہ ہے اللہ کا دین کو سامنے رہنا اور اللہ کے پابند ہو کے چلنا ہوگا. ایک ہی بنیاد ہی ہو سکتی ہے, اس کے علاوہ جو بھی بنیاد ہے اس میں میں نے خود تقسیم رکھی ہے, تو اس کو کیسے جوڑ سکتے ہو؟ زبانوں کو میں نے مختلف رکھا, رنگوں کو میں نے مختلف رکھا, جنس کو مرد عورت کی میں نے مختلف کر دیا, تو دوسری اور جو بنیادیں ہو سکتی ہیں رنگوں کی, وہ میں نے خود مختلف بنائی, وہ ایک کیسے ہو؟ زبانیں وہ میں نے خود مختلف بنائی, وہ ایک کیسے ہوں گی؟ جنس وہ میں نے خود الگ بنائی ہے, وہ ایک کیسے ہوں گی؟ ابھی ہے وہ میں نے خود بنائے, وہ ایک نہیں ہو سکتے. ایک ہے تو وہ دین ہے, اور دین کی بنیاد پر ہی دلی کی عزت و جنت کا فیصلہ اگر تم کرو گے تو تم ان لاکھوں کو میں اللہ کے ساتھ ہوں, اللہ کے پاس بے وقت نہیں بنو گے. اور سب سے زیادہ باوقات وہی ہے جو سب سے زیادہ اللہ کے حکموں کو پورا کرنے والا. یہ تعلیم دی گئی ہے اسلام کی, آج بھی اس کو انفرادی طور پر انڈیویجلی اور اس کو اجتماعی طور پر اپنانے کی ضرورت ہے. جہاں بھی کوئی قوم, کوئی جماعت, کوئی پارٹی, کوئی فرد کسی کام کو لے کر اٹھتا ہے تو وہاں کو یہ دیکھنے کی ضرورت نہیں ہے کہ وہ ہماری قوم سے تعلق رکھتا ہے یا نہیں, یہ دیکھنے کی ضرورت ہے کہ اس کا مطلب نظر کیا ہے, ادب کیا ہے, کرنا کیا چاہتا ہے, اور طریقہ کار صحیح ہے یا نہیں, اور کردار کا کہتا ہے, دین کردار کا کہتا ہے. اور دین وہ نہیں جس کو ہم سمجھتے ہیں, دین وہ نہیں جس کو ہم سمجھتے ہیں, دین وہ جو قرآن حدیث کہتا ہے. اس دن کا اگر وہ واقعی سچا فالوور ہے, اس کا ماننے والا ہے, اس کا پاور ہے, تو اس کی اٹھائی ہوئی دینی تحریکوں کو, اس کی اٹھائی ہوئی دینی مقصدوں کو, اس کے اٹھائے ہوئے دینی مطمئن نظر ہدفوں کے تعاون کرنے میں, اس کو پورا کرنے میں, اس کا ساتھ دینے میں اپنے آپ کو لگانا چاہیے. اب تعالیٰ اس بارے میں ہماری بہن کو صحیح فرمائے.